यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालीहरूको महान चाड विजयादशमी अन्तर्गत आज पनि मान्यजनबाट टीका जमरा लगाई हर्षोल्लासपूर्वक मनाइँदै कोरोना महामारीका कारण यस वर्ष विजयादशमीको चहल पहलमा कमी। हिजो एकै दिन 4,005 जना कोरोना संक्रमण निको भई घर फर्किए। नेपालमा संक्रमण निको हुने दर 72.4% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। रूपन्देहीको तिलोत्तमामा बुटवल सोलर पावर आयोजनाद्वारा 8.5 मेगावाट विद्युत उत्पादन शुरू। र सिरियाको इडली प्रान्तमा रूसी सेनाको हवाई आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु। अब समाचार विस्तारमा। विजयादशमी अन्तर्गत आज पापाङकुसा एकादशी। आज पनि मान्यजनहरूबाट टीका जमरा लगाउने क्रम जारी रहेको छ। नेपालका कतिपय ठाउँमा दशमीको दिन टीका लगाउन नभ्याउनेहरूले आजदेखि पूर्णिमासम्म टीका लगाउने प्रचलन छ। नेपालीहरूको महान चाड बडादशीको मुख्य दिन हिजो विजयादशमी देशभर मान्यजनबाट टीका जमरा लगाई हर्षोल्लासपूर्वक मनाइयो। दशैंघरमा प्रतिपदाका दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक हिजो विसर्जन गरी नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घर घरमा ठूला बड़ा एवं मान्यजनबाट टीका जमरा लगाइयो। पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बड़ा दशैंको दिनलाई विजयादशमी को दिनलाई सबैभन्दा महत्वपूर्ण दिनका रूपमा लिने गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा हिजो गुरू खेमचन्द्र ढकालबाट 10:19 शुभसाहितमा टीका र जमरा लगाउनुभयो। राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय शीतल निवासमा विजयादशमीको टीका र जमरा लगाउनु भएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका र जमरा लगाइदिनु भएको छ। हिजो शीतल निवासमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीले टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका साक्यलाई पनि राष्ट्रपतिबाट राष्ट्रपतिले दशैंको टीका र जमरा लगाइदिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा हिजो पत्नी राधिका साक्यलाई टीका लगाइदिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले धर्मपत्नी साक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनु भएको हो। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने बड़ा दशैंको सार्वजनिक टीका कार्यक्रम स्थगित गरिएको थियो। विजयादशमीको मुख्य दिन हिजो मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउन हिँड्नेको चहल पहल काठमाण्डुमा विगतका वर्षमा जस्तो देखिएन। यो वर्ष कोरोना भाइरस संक्रमणका कारण विगत वर्षभन्दा कम चहल पहल देखिएको हो। राजधानीमा प्रत्येक दिन संक्रमितको संख्या बढ़न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अप्नाएर घर घरमा टीका लगाएका छन्। कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आफ्नो जन्मथलोमा दशैं मनाउन जानेको संख्यामा पनि कमी नै रह्यो। लगाउन हिँड्नेहरू पनि स्वास्थ्य सुरक्षा अप्नाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन्। तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरू भएको छ। प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरू गरिने परम्परा छ। तौलासे टोलको झट्टापुवा नाचद्यमा नवदुर्गाका मूल पुजारीले देवगढ हुने सबै वनमालालाई तान्त्रिक विधि अनुरूप पूजा गरेर घंगला सिंह ल हस्तान्तरण गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरू भएको मानिन्छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षका चाडपर्व उल्लासपूर्ण बन्न सकेका छैनन्। दशैंका बेला विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा धूमधामसँग लाग्ने जात्राहरू समेत औपचारिकतामा मात्रै सीमित बन्न पुगेका छन्। बैतडीबाट सीपी लोहियाको रिपोर्ट।
बड़ा दशैंका बेला विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा मेला तथा जात्राहरू लाग्ने गर्दछन्। यस वर्ष अरू वर्ष जस्तो बढ़ी भीड़भाड़मा जात्रा नमनाइए पनि सामान्य तौरले भने जात्रा मनाइएको छ। हजारौंको भीड़ लाग्ने निंगलासैनी भगवती मन्दिरको जात्रा सामान्य रूपले सम्पन्न भएको बताउनुहुन्छ निंगलासैनी भगवती धार्मिक सेवा समिति अध्यक्ष मुखिया मान बहादुर बोहरा।
अहिले जात्रा हुन्थ्यो, 30,000-40,000 मान्छे हुन्थे। अहिले कोरोनाले दूरी कायम गरेर मास्क लाएर एक अर्कालाई चाहिँ नथोएर त्यही हिसाबले पूजा गर्यो।
अहिले कोरोना भाइरसको प्रकोप कायम रहेकोले कुनै पनि ठाउँमा भिडभाड नगर्न भनिएको छ। यसैमा जात्रा तथा मेलाहरूमा बढी भिडभाड हुने हुँदा सरकारले जात्रा मनाउन रोक समेत लगाएको छ। तर थोरै मान्छेको उपस्थितिमा सामान्य तौरले पूजा पाठ गर्दै पाटनमा जात्रा सम्पन्न भएको बताउनुहुन्छ पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्द। अहिले कोरोना भाइरसको प्रकोप दिनदिनै बढ़िरहेकोले सबैलाई सतर्क भएर चाडपर्व मनाउन आग्रह गर्नुहुन्छ प्रदेश सांसद लीलाधर भट्ट। मेला तथा जात्राहरू यसपालि कम व्यक्तिको उपस्थितिमा सम्पन्न भएका छन्। विगतका वर्षहरूको जस्तो बाजा गाजा सहित आफ्नो भाकल ल्याएर मन्दिरमा आउने डेउडा खेली रमाइलो गर्ने कार्य यसपालिका जात्राहरूमा गरिएको छैन। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
हिजो एकै दिन 4,005 कोरोना भाइरस संक्रमणबाट निको भएका छन्। यसैगरी नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण निको हुनेको कुल संख्या 115,675 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 72.4% रहेको छ। यसैगरी कोरोना भाइरसबाट हिजो काठमाडौँ उपत्यका 894 सहित देशभरमा थप 1,741 संक्रमित थपिएका छन्। हिजो 5,006 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 677 जना महिला र 1,064 जना पुरूष गरी जम्मा 1,741 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी नेपालमा हाल 159,830 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट हिजो थप 15 जनाको मृत्यु भएसँगै हालसम्म 862 जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बझाङ सदरमुकाम चैनपुरमा सेती नदीको पानी तानेर खाने पानी उपलब्ध गराइने भएको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकारबाट साना शहरी खानेपानी योजना अन्तर्गत सदरमुकाम चैनपुरमा 21,73,00,000 लागतमा निर्माण हुन लागेको चैनपुर शहरी खानेपानी योजनाको चैनपुर सिमभाडीमा 7,00,000 क्षमताका 4 पानी ट्याङ्की सहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधि सहितका पूर्वाधारहरू निर्माण हुँदैछन्। जिल्लामा नदीको पानी लिफ्टिङ गरेर खाने पानी उपलब्ध गराउने यो पहिलो योजना हो। सदरमुकाम चयनपुर बजार क्षेत्र सहित आसपासका बस्तीहरूमा 2,000 परिवारका लागि खाने पानी वितरण गर्ने योजना छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर 8 हिजो भएको दुर्घटनामा परि 2 मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका 55 केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी सप्तकोशी नगरपालिका 7 मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर शाहले बताउनुभयो। घटनामा मोटरसाइकलको पछाडि रहेका सप्तकोशी 7 25 अनिल कुमार यादव घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अछाममा नुहाउने क्रममा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको साँफे बगर नगरपालिका वडा नम्बर 1 कालीमाटीका 20 हेमन्ता वैकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो। हिजो बिहान दशैंको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परि बेपत्ता भएकी र पछि शव भेटिएको प्रहरी प्रमुख डीएसपी थापाले बताउनुभयो। बागलुङको बडीघाट गाउँपालिका वडा नम्बर 8 रणसिंह किटेनीकी 38 वर्षीय सुत्केरी महिलालाई अत्यधिक रक्तस्रावका कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरी पोखराको गण्डकी अस्पताल पुर्याइएको छ। घरमै सुत्केरी गराउन खोज्दा अत्यधिक रक्तस्राव भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको तर स्वास्थ्यमा सुधार नभएपछि पोखरा पठाउनु परेको बडीघाट गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कडेलले जानकारी दिनुभयो। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। विगतमा वडा कार्यालयमै पुगेर भत्ता लिँदै आएका सेवाग्राही अहिले जनप्रतिनिधि तथा कर्मचारीहरू आफ्नै गाउँटोलमा पुगेर भत्ता वितरण गर्दा खुशी भएका छन्। उदयपुरबाट गजेन्द्र राईको रिपोर्ट।
उदयपुरको त्रियुगा नगरपालिका 14 साउनेले टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। कार्यालयले आफ्नो ओडाभित्र रहेको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता, बाल सुरक्षा लगायतका भत्ताहरू वितरण गरिएको हो। ओडा अध्यक्ष गुरुङ राई:
त्रियुगा नगरपालिका 14 नम्बर ओडामा वयोवृद्धहरू, अपाङ्गता भएका सबै चाहिँ ब्याङ्कमा गएर लिन सक्ने अवस्था छैन। यो पहाड एउटा भएकोले टोल टोलमा
भौगोलिक कठिनाईको कारण सदरमुकाममा रहेको ब्याङ्क र ओडा कार्यालयसम्म आइपुग्न असहज भएकोले टोल टोलमा पुगेर भत्ता वितरण गरेका हुन्। ओडा सचिव रित कुमार राउत:
त्रियुगा नगरपालिका 14 नम्बर ओडा साउनेमा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला, दलित बालबालिकाहरूको चाहिँ भौगोलिक विकटताले गर्दाखेरि ओडाको विभिन्न टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको अभियान सञ्चालन गरेका छौँ। 158 जनाहरू हुनुहुन्छ जम्मा गरेर।
विगतमा ओडा कार्यालय धाएर सकसपूर्ण भत्ता लिँदै आएको लक्षित समुदायका सदस्यहरू बताउँछन्। अहिले ओडाका जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो टोल टोलमा आएर भत्ता वितरण गरेकोमा खुसी व्यक्त गरेका छन्। 74 वर्षीय वृद्ध मंगली माझी:
पहिले साउनेमा ओडामै गएर लिएको, अहिले चाहिँ घर घरमै भयो, कति खुसी लाग्यो।
ओडा भित्र रहेको एक दर्जन टोलहरूमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वडाको लक्ष्य छ। गजेन्द्र राई, रेडियो नेपाल, उदयपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विद्रोही समूहको कब्जामा रहेको सिरियाको इडलिब प्रान्तमा रूसी सेनाको हवाई आक्रमणमा परि 50 भन्दा बढ़ीको मृत्यु भएको छ। रूसी सेनाको आक्रमणमा मारिनेहरू टर्कीको साथ पाएका सिरियाली विद्रोही समूहका लड़ाकु भएको बीबीसीले जनाएको छ। आक्रमणमा इस्लामिक विद्रोही समूह फेलाख अल शामको प्रशिक्षण केन्द्र ध्वस्त भएको बीबीसीले जनाएको छ। उक्त आक्रमणका कारण रूस र टर्कीबीच इडलिब प्रान्तलाई लिएर भएको युद्धविराम संकटमा परेको बीबीसीले उल्लेख गरेको छ। यसैबीच बेलायतमा रहेको सिरियाली मानवाधिकार अनुगमन समूहले रूसी आक्रमणमा 78 जनासम्म मारिएका हुन सक्ने जनाएको छ। पाकिस्तानको पूर्वी शहर लाहोरमा पहिलो मेट्रो रेल सेवा शुरू भएको छ। 27 किलोमिटर लामो मेट्रो रेलले जनघनत्व बढ़ी भएको शहरमा यात्रा समयलाई घटाएर 2.5 घण्टाको दूरी 45 मिनटमा पूरा हुनेछ। पूर्ण क्षमतामा मेट्रो सञ्चालन भएपछि लाहोरका दैनिक 2,50,000 यात्रुहरू लाभान्वित हुने बताइएको छ। चिनिया सहयोगमा सो मेट्रो सेवा शुरू भएको हो। विश्वभर 4,37,69,000 बढ़ी कोरोना संक्रमित रहेका छन्। संक्रमण निको भई घर फर्कनेको संख्या 3,21,62,000 बढ़ी रहेको छ भने संक्रमणकै कारण 11,64,000 बढ़ीले ज्यान गुमाएका छन्। गत 24 घण्टामा अमेरिकामा सबैभन्दा बढ़ी 68,913 संक्रमित थपिएका छन्। भारतमा 36,838 संक्रमित थपिएका छन्। युरोपेली मुलुक फ्रान्समा 26,771 संक्रमित गत 24 घण्टामा थपिएका छन् भने बेलायतमा 20,890 संक्रमित थपिएका छन्। हाल विश्वभर सक्रिय संक्रमितको संख्या 1,04,43,000 बढ़िरहेको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था वर्ल्डमिटरले जनाएको छ। अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले आगामी नोभेम्बर महिनाको अन्त्यसम्ममा कोरोना भाइरस विरूद्धको भ्याक्सिन तयार हुने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार समेत रहनुभएका डाक्टर फाउसीले बीबीसीसँग कुरा गर्दै अबको एक महिनामा भ्याक्सिन तयार हुने बताउनु भएको हो। अमेरिकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको भ्याक्सिनको 40 करोड़ डोज सुरक्षित गरिसकेको जनाएको छ। चीनको सिनचिङ प्रान्तको कासगर शहरमा एकजना व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि पूरै शहरका 47 लाख मानिसको परीक्षण गरिएको छ। 47 लाख मानिसमा परीक्षण गर्दा अहिलेसम्म 138 जनामा मात्र संक्रमण पुष्टि भएको छ। चीन कोरोना भाइरस संक्रमणलाई कम गर्न सफल भए पनि ससाना महामारी भने कायमै छ। क्षेत्रीय रूपमा ठाउँ ठाउँमा संक्रमण देखिने क्रम जारी छ। गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट शुरू भएको कोरोना संक्रमणले पूरै विश्व गाजिसकेको छ। अब आर्थिक समाचार।
सरकारले नवलप्रासीमा रहेको दौवादी फलाम कारखानालाई छिटो भन्दा छिटो सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढ़ाएको जनाएको छ। कारखानाको सञ्चालनका लागि आवश्यक पर्ने 26 किलोमिटर पहुँच मार्गको निर्माणको काम तीव्रताका साथ भइरहेको र खानी क्षेत्र एवं कारखाना रहने नवलप्रासीको दलदलेमा आवश्यक पर्ने जग्गा अधिग्रहणको लागि काम समेत भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले दौवादीमा रहेको फलाम खानीलाई व्यावसायिक रूपमा सञ्चालन गर्न त्यहाँको माटो तथा ढुङ्गा चीनको छेन्दुमा गरेको वैज्ञानिक परीक्षणबाट दौवादी फलामको व्यावसायिक उत्पादन गर्न सकिने स्पष्ट भएको छ। यसै गरी उद्योग सञ्चालन विद्युतबाट नै गर्ने विषयमा पनि टुङ्गो लागेको र उद्योगका लागि तत्कालका लागि 30 मेगावाट विद्युत प्रयोग गर्न सकिने अवस्था रहेको उद्योग सचिव चन्द्र घिमिरेले जानकारी दिनुभयो। दौबादीबाट निस्कने पिक फलाम नेपालमा सञ्चालनमा रहेका फलाममा आधारित उद्योगहरूले कच्चा पदार्थको रूपमा प्रयोग गर्न सक्नेछन्। हाल सरकारको पूर्ण स्वामित्वमा गठित दौबादी फलाम कम्पनीले फलाम उत्पादनको काम गर्नेछ र पछि उद्योगमा सरकारको 55% र सर्वसाधारण जनताको 45% सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। निकट भविष्यमा उत्पादित विद्युत खेर जान नदिन नेपाल विद्युत प्राधिकरणले विद्युतको खपत बढाउने गरी विभिन्न उपायहरू अघि सारेको छ। माथिल्लो तामाकोशी लगायतका अन्य केही जलविद्युत आयोजनाहरू आगामी केही महिनाभित्र निर्माण सम्पन्न भएपछि हुने विद्युत खपत बढाउन साथै प्रदेशमा चार्जिङ स्टेशनका लागि प्राधिकरणले टेन्डर समेत गरिसकेको जनाएको छ। विद्युतीय गाडी र इन्डक्सन चुलोलाई प्रवर्तन गरेर विद्युत खपत बढाउने योजना अनुरूप प्राधिकरणले यसका लागि निरन्तर काम गरिरहेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताउनुभयो। बुटवलदेखि नेपालगंजसम्ममा मात्रै हाल 400 मेगावाट विद्युतको माग आएको र अन्यत्रबाट पनि माग क्रमशः बढेको प्राधिकरणले जनाएको छ। रूपन्देहीको तिलोत्तमामा बुटवल सोलर पावर प्रोडक्टले 8.5 मेगावाट विद्युत उत्पादन शुरू गरेको छ। उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिएको छ। रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालन गरेको परियोजनाबाट प्रत्येक पाताबाट उत्पादित विद्युत सिधै ग्रिडमा लगेर जोडिएको कार्यकारी निर्देशक कुबेरमणि नेपालले जानकारी दिनुभयो। तिलोत्तमा नगरपालिका वार्ड नम्बर 6 गोरखट्टामा शान्ति नमूना माविको 26 बिघा जग्गा लिजमा लिएर आयोजनाको प्यानल ट्रान्सफर्मर इन्भर्टर जडान गरिएको छ। प्रारम्भिक लागत 65 करोड़ अनुमान गरिएको भए पनि निर्माण सम्पन्न हुँदासम्म कुल लागत भने वृद्धि भएर 70 करोड़ पुग्ने अनुमान गरिएको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही प्रदेश एकका एक दुई स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। उपत्यकामा सूर्योदय अघि बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 5:24 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको महान चाड विजयादशमी अन्तर्गत आज पनि मान्यजनबाट टीका जमरा लगाई हर्षोल्लासपूर्वक मनाइँदै कोरोना महामारीका कारण यस वर्ष विजयादशमीको चहल पहलमा कमी। हिजो एकै दिन 4,005 जना कोरोना संक्रमण निको भई घर फर्किए। नेपालमा संक्रमण निको हुने दर 72.4% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। रूपन्देहीको तिलोत्तमामा बुटवल सोलर पावर आयोजनाद्वारा 8.5 मेगावाट विद्युत उत्पादन शुरू र सिरियाको इडली प्रान्तमा रूसी सेनाको हवाई आक्रमण मा 50 जना भन्दा बढ़ीको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।